الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد.
اللهم صل على محمد وآل محمد.
وعلى أهل بيته الطيبين الطاهرين، الهداة المهديين، المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه: بسم الله الرحمن الرحيم، قل هو الله أحد، الله الصمد، لم يلد ولم يولد، ولم يكن له كفوا أحد. صدق الله العلي العظيم.
اللهم صل على محمد وعلى محمد.
ایک اور بلند تر صلاة. برادران اسلامی اور عزیزان حسینی، سورہ مبارکہ اخلاص کی روشنی میں حقیقت اور حسین کے عنوان سے گفتگو کا سلسلہ جاری ہے، اور بہت واضح ہے کہ مجالس محرم کے کچھ اپنے تقاضے ہوتے ہیں اور وقت کی محدودیتیں ہوتی ہیں، اس لحاظ سے بہت سے اہم مطالب فکری فلسفیانہ ان کی طرف صرف اشارے ہی کر سکا ہوں، لیکن وہ اشارے بھی ضروری تھے، اس لیے کہ جو حضرات مؤمن ہیں لطف حق سے، جن کے دلوں پر چشم کرم مشیت ہے، ان کے لیے تو حقائق کو قبول کرنے کے لیے کوئی تأمل ہے ہی نہیں، اور وہ وہی ہیں جن کی تخلیق فاضل طینت آل محمد سے ہوئی ہے.
نعرہ حیدری، نعرہ حیدری، صلوات محمد و آل
محمد.
لیکن دنیا میں بہت بڑی تعداد ان حضرات کی ہے جو، اب میں کیا عرض کروں، ہمیں تو درس و تدریس کے تجربات کے ضمن میں ایسے ایسے تجربے بھی ہوئے ہیں کہ بعض ایسے افراد ہوتے ہیں جن کے اصلاً حق کا یا حقیقت کا یا ریئلٹی کا یا ٹروتھ کا وہ تصور ہی نہیں ہوتا جو لازمی طور پر ہونا چاہیے. اسی لیے میں عرض کیا کرتا ہوں کہ ہر دو پائے کو انسان نہ سمجھ لیا کیجیے. ہیں ایسے افراد جو حقیقت، لفظ حقیقت इसका कोई तसव्वुर नहीं रखते। तो उनके लिए तो हकीकत ही को समझाना पड़ता है कि भाई कुछ हकीकत भी होती है, सामने जो कुछ नज़र आता है वही सब कुछ नहीं होता, बल्कि हर इस्तेआरे के पीछे कोई ना कोई हकीकत होती है, हर मंज़र के पीछे कुछ पसे मंज़र ज़रूर होता है। तो बहुत से ऐसे अफराद हैं, बहुत से ऐसे अफराद हैं जो हकीकत का तसव्वुर तो रखते हैं कुछ, लेकिन जब बात अल्लाह की, वही की, रसूलुल्लाह की, इमाम की, किसी मंसूस मिन अल्लाह की, जब ऐसी बातें होती हैं तो वहाँ उनकी समझ बेकार हो जाती है, समझ में नहीं आती। बहरहाल मुख्तलिफ किस्म के अफराद, मुख्तलिफ किस्म के अजहान, मुख्तलिफ किस्म के कुलूब के हामिल अफराद होते हैं, और इस मिंबर हुसैनी पर, इस मिंबर कुरानी पर, इस मिंबर इस्लामी पर आने वाले की जिम्मेदारी ये है कि वो कम अज़ कम हर फर्द बशर को हक की तरफ या हकीकत की तरफ तवज्जो करने पर रागिब तो कर सके। और इसीलिए ये तमाम बहसें छेड़ता हूँ, वाज़े रहे कि हक़ का तसव्वुर या हकीकत का तसव्वुर, यानी एक एब्सोल्युटली एब्स्ट्रैक्ट रियलिटी या एब्स्ट्रैक्ट ट्रूथ का तसव्वुर बहुत मुश्किल है, आसान नहीं है। ये इंसान, ये जो मैं अक्सर कह रहा हूँ, मुसलसल कह रहा हूँ कि हमारी अक़ल भी यहाँ इस खाकनाए दहर में आके खाक आलूद हो चुकी है, उसका सबब यह है कि हम रंग व बू के बग़ैर हकीकत का तसव्वुर ही नहीं कर पाते। रंग व बू से मुअर्रा हकीकत का इदराक ही नहीं कर पाते। हमारा पूरा इंसानी लिटरेचर पढ़ लीजिए, जो चीज़ें वाकयान मुजर्रद हैं उन्हें भी हम 99.999% महसूस पैकरों में ही उसका ज़िक्र करते हैं, महसूस हकीकत के तौर पर पेश करते हैं। और जो लोग दकीक इल्मी फिक्र रखते हैं, जो लोग बहुत ही ज़रीफ़, बारीक, दकीक, लतीफ़, नहायत नाजुक, नहायत ज़रीफ़, नहायत लतीफ़ ज़ौक़ रखते हैं इल्म का, हकीकत का, ज़िंदगी का, उनका भी हाल मकाम बयान में ये है कि हर चंद हो मुशाहिदे हक़ की गुफ्तगु बनती नहीं है सागरो। अब शेर आप खुद ही पूरा कर लीजिएगा, इस्तेआरे और मजाज के बग़ैर बात बनती नहीं है, यह हमारे जहन की रविश इस दुनिया में है। क्यों? इसलिए कि हमारे ऊपर सबसे पहले जिस चीज़ का बहुत ज़्यादा तसल्लुत है वो है हमारे हवास से खमसा, ये पांच हवास। अब ये मैं क्या करूं कि हवास पांच ही हैं भाई, न छः हैं न चार, पांच ही हैं हवास, और इसमें आज तक कोई इख्तिलाफ नहीं हुआ। यकीन कीजिए बहुत सी ऐसी चीज़ें हैं जिनमें पांच के अदद पे इख्तिलाफ करने की कोशिश ना कीजिएगा, بہرحال حواس خمسہ، یہ دیکھنے کی قوت، یہ حس، سننے کی حس، باصرہ سامعہ، ذائقہ شامہ اور لامسہ، دیکھ کر، سن کر، چکھ کر، سونگھ کر، چھو کر، یہ پانچ حواس جو ہیں ہمارے، اس کی حکمرانی بہت زیادہ ہے اور اس پوری کائنات میں ہم عام طور پر انہی چیزوں کو حقیقت سمجھتے ہیں جو ہمارے ان پانچ حواس کی گرفت میں آ جائے. یہ ہے ذہن انسانی. اور یقین فرمائیے کہ ان پانچ حواس سے خمسہ کی گرفت میں عموماً وہی چیزیں آتی ہیں جو تقریباً خاک آلود ہیں. یعنی اگر سورج کی کرن بھی دامن ردائے آفتاب بھی اگر گرد آلود نہ ہو تو ہمیں نظر نہ آئے. سورج کی خالص روشنی کیا ہمیں نظر آ سکتی ہے؟ ہم اسے دیکھ سکتے ہیں؟ نہیں دیکھ سکتے. کہیں نہ کہیں رنگوں کی آمیزش ہوگی، تب وہ روشنی بھی قابل دید ہوگی. گویا خود روشنی جو ہر چیز کو قابل دید بناتی ہے، وہ روشنی، وہ نور جو ہر چیز کو دیکھنے کے قابل بناتا ہے، وہ خود نظر نہیں آتا. اور وہ تب نظر آتا ہے جب اس پر کوئی پردہ پڑ جاتا ہے. غور فرمائیں، یعنی اب اس نور مجرد کی اگر یہ صفت ہے کہ اگر بے حجاب سامنے آئے تو نظر نہ آئے، تو جو نور مجرد ہے اس کی کیا شان ہوگی؟ ممکن کیسے ہے کہ وہ ہماری آنکھوں کے سامنے آ جائے؟ اکثر یہ بحث ہوتی ہے خدا نظر کیوں نہیں آتا. بہت سے حضرات یہ سمجھتے ہیں کہ اس دنیا میں نظر نہیں آئے گا، آ سکتا، مگر آخرت میں نظر آئے گا. قیامت میں زیارت روح مبارک حضرت احدیت ہوگی. یہ ہے اعتقاد بہت سے حضرات کا کہ قیامت میں اللہ کی زیارت ہوگی، اللہ نظر آئے گا آنکھوں سے. بہت سے لوگوں کا یہ اعتقاد ہے. میں عرض کر رہا ہوں، اللہ نے خود اپنا تعارف کا کیا کرایا ہے قرآن میں؟ اس سورہ مبارکہ اخلاص میں. تو خیر، جب لفظ صمد کی بحث میں آپ جائیں گے تفصیل سے اور لفظ صمد کی روشنی میں آپ تلاش کریں گے کہ قرآن مجید میں کہاں کہاں اللہ کے صفات اور کمالات کا تذکرہ ہے، تو اس میں یقیناً جہاں آیت الکرسی سامنے آئے گی، جہاں آیہ شہادت سامنے آئے گی، جہاں اور دوسرے مقامات سامنے آئیں گے، سورہ مبارکہ حدید سامنے آئے گی، وہیں آیہ نور سامنے آئے گی. اللہ نور السماوات والارض. اللہ نے اپنا تعارف کیا کہہ کر کرایا؟ اللہ نور السماوات والارض. اللہ آسمانوں اور زمین کا نور ہے. اللہ نے خود اپنا تعارف نور کے حوالے سے کرایا، اور نور کی صفت یہ ہے کہ وہ ان آنکھوں سے نظر نہیں آ سکتا. توجہ فرمائیں، نور دوسری چیزوں کو دکھاتا ہے، نور خود نظر نہیں آتا. یہ طے شدہ مسئلہ ہے، اس میں اختلاف کی گنجائش ہے نہیں. نور خود براہ راست ان آنکھوں سے نظر نہیں آتا، وہ تمام چیزوں کو قابل دید، قابل رویت بنا دیتا ہے. دوسری چیزیں نور کی روشنی میں نظر آتی ہیں، مگر نور خود نظر نہیں آتا. یہ اس نور کی صفت ہے جو نور مادی ہے. ये इस नूर की सिफत है जो नूर मादी है, और हम जिस नूर की बात कर रहे हैं वो नूर तो नूर गैर मादी है, एब्स्ट्रैक्ट लाइट है वो। जब ये नूर आंखों से नजर नहीं आ सकता तो वो नूर आंखों से कैसे नजर आएगा? तवज्जो फरमा रहे हैं आप। अच्छा, अब ये जरूर है कि हजरत हक सुबहानहु व तआला ने एक तरफ अपना तआरुफ ये कहकर कराया कि मैं नूर हूं, दूसरी तरफ ये भी फरमा दिया कि वो हर शय को देखता है लेकिन कोई आंख उसे नहीं देख सकती, नहीं देखती। जनाब मूसा अला नबीना व अलैहिस्सलाम ने जब रोयत की दरख्वास्त की तो क्या फरमाया? लन तरानी, तुम कभी नहीं देख सकते मुझे। एक तरफ ये सब बयानात हैं और एक तरफ ये वादा भी है कि कयामत में चेहरे मुबारक हजरत अहदियत नजर आएगा, ये वादा भी है। इसलिए मुसलमानाने अजीज अपने हवास से लेकर ख्याल से लेकर अक्ल तक जितने भी वसाइले इदराक व मारिफत मौजूद हैं आपके पास उस सब का इस्तेमाल करके वजहुल्लाह की जस्तजू जरूर करते रहिएगा। सलावात पढ़ते हुए जरा करीब आ जाइए। बाल से ज्यादा बारीक, तलवार की धार से ज्यादा तेज, आग से ज्यादा गर्म, यह है मकाम। एक तरफ यह तय है कि हजरत हक इन आंखों से नजर नहीं आ सकता, यह तय है अगर कोई अक्ल रखता है और उसने कुरान मजीद की आयतों को अच्छी तरह से पढ़ा है और उसने इलाहियात के मबाहिस को समझा है। अगर कोई हक और हकीकत का तसव्वुर रखता है तो वो ये समझ सकता है कि इन आँखों से हक नज़र नहीं आ सकता। अरे और बहुत सी चीज़ें हैं जो आँखों से नज़र नहीं आती मगर आप उसका इनकार नहीं कर सकते। आप कहेंगे कौन सी बातें हैं? सच आँखों से नज़र आता है, फरमाइए। झूठ और सच का तो रोजाना सुबह शाम उठते बैठते हमारा आपका मामला है ना। सच आंखों से नजर आता है? अगर आंखों से नजर आता सच और झूठ तो दुनिया में कहीं कोई केस उलझता ही नहीं। जज की, काजी की अगर जरूरत पड़ती भी तो उसके ऊपर इतनी मुश्किल, इतना बार ना पड़ता। सच कहीं नजर आता है आंखों से? नहीं नजर आता, सच बिल्कुल नहीं नजर आता। हालांकि कई किस्म के सच और झूठ हैं, सच के मुकाबले में झूठ कई किस्म के हैं। सफेद झूठ तो ये तरकीब बहुत पुरानी हो गई, ये दौर जो है 21वीं सदी, ये दौर जो तारीख में हिस्ट्री में डोनाल्ड ट्रंप के नाम से लिखा जाएगा, ये सफेद झूठ का दौर नहीं काले झूठ का दौर है। ये काले झूठ का दौर है। तो बहरहाल झूठ और सच का साबिका सुबह शाम। देखिए मैं अर्ज करता रहता हूँ, मेरे कोई ताल्लुक नहीं है सियासत से, मगर मुश्किल सिर्फ ये है कि जब जिंदगी मजरूह होती है, जब इंसानियत मजरूह होती है, उस वक्त बे इख्तियार उठती हुई फरियाद को दबाना भी जुर्म है, जुर्म है। झूठ को भी झूठ ना कहा जाए तो फिर जीने का फायदा क्या है? अगर इतनी भी जुरत ना हो इंसान में कि झूठ को झूठ कह सके, और अगर इतनी भी आंखों में सकत ना हो कि वो सफेद झूठ और काले झूठ में भी फर्क कर सके, तो फिर जीने का फायदा क्या है? मैं शरीफ फतवा नहीं दे रहा हूं, इसे यकीनन शायराना शिद्दत का हामिल जुमला समझिएगा, लेकिन अगर किसी इंसान में झूठ को झूठ कहने की भी जुर्रत बाकी ना रह गई हो तो उसे खुदकुशी कर लेना चाहिए, जीने का हक नहीं है उसे। बहरहाल यूं ही जबान पे आ गई बात, तो कहीं सफेद झूठ होता है कहीं काला झूठ। अब अक्सर ये कहता हूं कि जैसे शायरों को ताली का हक है वैसे ही खतीबों को भी तो है, तो मकाम खिताबत में अगर मैं ये ताली करूं कि बहुत सी तरकीबें ऐसी हैं जो मेरे बाद याद रखी जाएंगी, मुझसे पहले के लोगों ने इस्तेमाल नहीं की वो तरकीबें, तो बहुत सी तो गालिबन बहुत पुरमानी और जमील तरकीबें, हसीन तरकीबें आपके सामने गुजारिश कर चुका हूँ, लेकिन अब ये काला झूठ ये भी एक तरकीब है जो इस अहद की देन है। गालिबन जिन लोगों ने सफ़ेद झूठ की तरकीब ईजाद की थी वो इसलिए ईजाद की होगी कि सफ़ेद झूठ सियासत में कहते हैं उस झूठ को जिससे किसी को ना नुकसान हो ना फ़ायदा हो, झूठ बोलने वाला अपनी मसलहतें पूरी कर ले। लेकिन अब ये दौर वो नहीं रह गया, अब तो झूठी दास्तानें गढ़ी जाती हैं पूरी पूरी कौमों को तबाह करने के लिए। अब ये नहीं है कि वो झूठ जिससे किसी को नुकसान ना पहुंचे, तय करके झूठ ऐसे गढ़े जा रहे हैं कि दूसरी कौमों को तबाह किया जा सके। तो जाहिर है उसे काला झूठ ना कहेंगे तो और क्या कहेंगे। ये और बात है कि रोज़े कयामत अगर काले रंग को जबान दे दी खुदा ने तो वो मेरा गरेबान पकड़ लेगा कि तूने मुझे क्यों बदनाम किया। इस किस्म का झूठ जो अफराद को नहीं पूरी पूरी नेशंस पूरी पूरी कौम पूरे पूरे मुल्क को तबाह करने के लिए एक झूठी थ्योरी गढ़ी जाए, ये कोई मामूली जुर्म है? और कभी कभी ऐसा जुर्म करने वाले अपने लिए अमन का नोबेल प्राइज भी हासिल करने की कोशिश करते हैं। अब इसी तरह गुफ्तगू करता चला जाऊंगा तो फिर आज की गुफ्तगू लोग यही कहेंगे कि सियासी गुफ्तगू हो गई, इसलिए दामन बयान को वहीं तक महदूद रखूं जहां तक महदूद रहना चाहिए इन शबों में। तो मैं तो सिर्फ ये अर्ज़ कर रहा था कि आप खुदा को देखना चाहते हैं, आप नूर को देखना चाहते हैं, नूर मुजर्रद को देखना चाहते हैं, बहुत सी ऐसी हकीकतें हैं जिसे आप देख नहीं सकते, जो हैं मगर आप देख नहीं सकते, सच आप नहीं देख सकते, सच समझ सकते हैं देख नहीं सकते, इस आँख से नहीं देख सकते। इसी तरह बहुत सी और हकीकतें, बहुत सी और अगर इंसान बेदार हो तो बहुत सी ऐसी हकीकतें, अक्सर जो मिसाल देता रहा हूँ देता आया हूँ इससे पहले कि आपकी रूह खुदा को नज़र आती है नज़र नहीं आती, आपकी फिक्र आपको नज़र आती है, फिक्र मंदी के आसार चेहरे पे ज़रूर नज़र आ जाते हैं, مگر فکر نظر نہیں آتی. دنیا میں کوئی دل ایسا نہیں ہوگا جو محبت سے خالی ہو، مگر محبت آنکھوں سے نظر نہیں آتی. دنیا میں کوئی ایسا ہوگا جس کے پاس کچھ نہ کچھ معلومات نہ ہوں، سب کے پاس کچھ نہ کچھ معلومات کا ذخیرہ ہے اور اس اعتبار سے وہ عالم ہے، مگر علم آنکھوں سے نظر نہیں آتا. نالج کوئی شے ہے نہیں ہے. اب پھر پہلی مجلس کی طرف بحث موڑ دی جائے کیا؟ علم، نالج کوئی شے ہے؟ اب یہ الگ بحث ہے کہ وہ جو ایرسٹوٹل نے 10 کیٹیگریز آف بینگ بنائی تھیں، اس میں سے یہ نالج جو ہے وہ کیا ہے؟ سبسٹنس ہے یا ایکسیڈنٹ ہے؟ ایکسیڈنٹ ہے اگر تو پھر کون سا ایکسیڈنٹ ہے؟ ایکشن ہے، افیکشن ہے، ریلیشن ہے، یعنی مقولہ اضافہ میں سے ہے، مقولہ فعل میں سے ہے، مقولہ انفعال میں سے ہے، مقولہ کیف میں سے ہے. یہ سب بنیادی سوالات ہیں. علم ہے آپ کے پاس، اور جو چیزیں نظر آتی ہیں دن دنیا میں وہ آخر ان آنکھوں سے نظر آتی ہیں، اور سائنس اور فلسفہ اس کو اپنی اسٹڈی کا موضوع بناتا ہے، سبجیکٹ بناتا ہے. تو خود علم کیا ہے؟ جواب آسان ہے نہیں، مگر میں بار بار یہ سوال دہرا رہا ہوں اور بات تھوڑی آگے بڑھا کے چھوڑ دیتا ہوں، تاکہ آپ کا شوق اور آپ کی ذہنی ریاضت میں بھی اضافہ ہو. ہر ایک یہاں اس اتنے بڑے مجمع میں کوئی ایسا نہیں ہوگا جو کہے کہ میں علم سے دور ہوں، علم مجھے پسند نہیں ہے، علم اچھی چیز نہیں ہے. سب کہیں گے علم ہے، میں بھی علم رکھتا ہوں، کسی نہ کسی چیز کا علم رکھتا ہوں، علم بہت قیمتی شے ہے، علم بہت پسندیدہ شے ہے. ویسے ہی عقلاً ہر انسان کو علم سے انس ہے، اور ایک مسلمان کو تو علم سے انس ہونا ہی چاہیے، اس لیے کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا ہے کہ طلب العلم فریضۃ علی کل مسلم، علم کا حاصل کرنا فریضہ ہے، فریضہ ہے ہر مسلمان پر، چاہے وہ مرد ہو یا عورت، ہر مسلمان پر علم حاصل کرنا فرض ہے. یہ حضور کا ارشاد ہے. خود قرآن مجید میں دست ادب جوڑ کے عرض کر رہا ہوں، کاش ہمارے معاشرے کے ہر ہر فرد کے دل اور دماغ میں یہ جملہ اتر جائے. ہم آپ تھوڑا سا پڑھ کے اس کے بعد اطمینان پیدا کر لیتے ہیں کہ ہم عالم ہو گئے، اور آستین چڑھا چڑھا کر دوسروں پر اپنے علم کی، اب ایسا بھی مبتذل لفظ نہیں ہے کہ استعمال نہ کیا جائے، دھونس ڈالتے ہیں، دھونس جماتے ہیں. ہم عالم ہیں، ہم سے بڑا کوئی عالم نہیں ہے، ہم سے بڑا کوئی مفکر نہیں ہے. ہم نے جو طے کر لیا بس اب اس میں اختلاف رائے کی گنجائش نہیں ہے. آپ سب غلط ہوں گے مگر میں صحیح ہوں. زیادہ تر جھگڑے معاشرے میں یوں ہی پیدا ہوتے ہیں، اور جاہلوں کی انانیت سے بھی بہت جھگڑے پیدا ہوتے ہیں، لیکن عالموں کی انانیت سے بھی بہت سے جھگڑے پیدا ہوتے ہیں. اور یہ تو قرآن مجید نے گواہی دی ہے، ان الدین عند اللہ الاسلام وما اختلف الذین اوتوا الکتاب الا من بعد ما جاءهم العلم بغیا بینہم. اللہ کے نزدیک دین بس اسلام ہے، اور جن لوگوں پر اللہ نے کتاب نازل کی انہوں نے اختلاف نہیں کیا مگر علم آنے کے بعد اپنی خواہشات نفس کی خاطر. یہ میرا جملہ نہیں، قرآن مجید کی آیت ہے. تو انسانیت تباہ ہو رہی ہے علماء کی بھی انانیتوں کی زد میں آ کر. انانیت تلخ موضوع چھڑ گیا، ارادہ نہیں تھا کہ میں یہ عرض کروں گا آج، مگر یہ سب بھی زندگی کی ضرورتیں ہیں. तो बहरहाल हम में से हर एक इल्म का तजर्बा रखता है, इल्म से वाबस्तगी रखता है, आलिम होने पे नाजा है। तो खुदारा किसी भी मकाम पर आकर ये ना सोच लीजिएगा कि बस हम पढ़ चुके। क्यों? सिर्फ यही नहीं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वआलिहि वसल्लम ने फरमाया है कि इल्म हासिल करना फ़र्ज़ है हर मुसलमान मर्द और औरत पर, बल्कि कुरान मजीद में अल्लाह सुबहानहु व तआला ने अपने रसूल को अगर कोई शय तलब करने के लिए हुक्म दिया है कि ऐ रसूल मुझसे मजीद तलब करने के लिए दुआ करो, तो वो इल्म है। वकुल रब्बे ज़िदनी इल्मा, ए मुस्तफ़ा, ए मुहम्मद, ए हबीब, तुम ये दुआ किया करो, रब्बे ज़िदनी इल्मा, ए परवरदिगार मेरे इल्म में इजाफा फरमा। आप गौर फरमा रहे हैं ये इल्म कितनी अजीज़, कितनी नफीस, कितनी अजीम शय है, किस कदर महबूब हक है इल्म। यानी अल्लाह के नज़दीक अगर कोई चीज़ सबसे ज़्यादा पसंदीदा है, कोई वस्फ, कोई सिफत, कोई शय, तो वो इल्म के अलावा कुछ नहीं हो सकता। इसलिए कि अपने हबीब को किस चीज के लिए हुक्म दे रहे हैं कि मुझसे इल्म मांगो और मुसलसल मांगो, कहते रहो रब्बे जिदनी इल्मा, रब्बे जिदनी इल्मा, रब्बे जिदनी इल्मा, परवरदिगार मेरे इल्म में इजाफा फरमा, मेरे इल्म में इजाफा फरमा, मेरे इल्म में इजाफा फरमा। तो मैं दस्ते अदब जोड़ के अर्ज कर रहा हूं, कभी भी जहन में जो तलबा हैं, स्टूडेंट्स हैं, चाहे किसी भी इल्म के हों आप, इल्म हासिल करने का ज़ौक, इल्म हासिल करने की ललक, इल्म हासिल करते रहने की चाहत हमेशा जिंदा रहनी चाहिए। आपके अंदर हमेशा एक तालिब इल्म को जिंदा रहना चाहिए। स्कॉलर हो जाने का गुरूर जिस दिन पैदा हो गया, उस दिन आप खुद अपने ऊपर फातिहा पढ़ लीजिए। खुद से अपने ऊपर फातिहा पढ़िए, सवाब है। आप मिजाज समझ रहे हैं, फातिहा पढ़ने में हर हाल में सवाब है। एक सलावात पढ़िए मोहम्मद, और फरमा रहे हैं आप, मैं दस्ते अदब जोड़ के जहां तक आवाज जा रही है, जो भी सुन रहा है, जो भी सुनेगा, इंसान होने की हैसियत से बुनियादी प्रोग्राम हर एक का बस एक होना चाहिए कि हमें हर हाल में इल्म हासिल करते रहना है। चाहे आपकी आप प्रोफेशन कुछ भी हो, अगर आपके अंदर इल्म का ज़ौक नहीं है तो माफ़ कीजिएगा, फिर आपको इंसान नहीं कहा जा सकता। हैवानियत के किसी दर्जे में कहीं पर होगी जगह आपकी, बेतकल्लुफ़ बात कर रहा हूँ, बुरा ना मानिएगा, और अगर बुरा मान भी जाइएगा तो अब ये ऐसी बात है कि इस पर मैं माजरत भी क्या करूँ। भाई माजरत तो उस बात की जाती है जो गलत हो, तो ये गलत बात है नहीं। अगर इल्म का ज़ौक नहीं है, मज़ा इल्म में मज़ा है, मज़ा ये जो ज़बान है मीठा और नमका चखने वाली, नमकीन और मीठा, मीठा या मिठा, नमकीन या नमका, ये सब अपनी अपनी इलाकाई ज़बानें हैं, इलाकाई तहजीब है, इलाकाई ज़ौक है। मैं कभी कभी ऐसे अल्फाज इसलिए बोल देता हूँ ताकि आप समझें कि मुझे ऐसी ज़बान भी आती है। तो याद रखिए कि रोटी की का जायका और गोश्त का मज़ा और सब्ज़ी کی لذت اور نمکین اور میٹھے کی لذتیں تو حیوانات بھی سمجھتے ہیں. جانور اچھی طرح سمجھتے ہیں اور ہم سے زیادہ سمجھتے ہیں. بعض جانور ایسے ہیں کہ جو لذت کی خوشبو سونگھ لیتے ہیں. غور فرمائیں آپ میں کیا کر رہا ہوں. کوئی میٹھی چیز رکھی ہو کہیں دور تو ایک ایسا حیوان ہے جو بہت دور سے پہچان لیتا ہے کہ وہاں میٹھا ہے. تو یہ کیسے, اس کے معنی ہے کہ وہ لذت کی خوشبو پہنچ رہی ہے اس تک. حیوانات ہیں, حیوانات یہ زمین پر دوڑنے والے, خاک میں لوٹنے والے ہیں, یہ حیوانات ہیں. تو یہ ان لذتوں کا ذوق رکھنا انسانیت کا کمال نہیں ہے. کمال انسانیت یہ, اگر آپ انسان ہیں, اگر آپ بشر ہیں, اگر آپ عقل رکھتے ہیں, اگر آپ یہ چاہتے ہیں کہ آپ کو وہ شرف نصیب رہے جو ایک انسان کا شرف ہوتا ہے, تو آپ کو علم سے اپنا رشتہ منقطع نہیں کرنا چاہیے اور علم کا ذوق پیدا کرنا چاہیے, علم کی لذت. میں کیا عرض کروں, کئی حکماء ایسے گزرے ہیں جن میں ابن سینا کے تعلق سے بھی کہا جاتا ہے کہ ابن سینا مشکل مشکل مسائل لے کے بیٹھ جاتے تھے, اور جب کوئی علمی مسئلہ حل کر لیتے تھے تو بے اختیار اٹھ کر, جسے شاعری کی زبان میں کہتے ہیں, گویا رقص کرنے لگتے تھے اور بلند آواز سے کہتے تھے, این الملوک و ابناء الملوک, یہ بادشاہ اور بادشاہ زادے کہاں ہیں جو دنیا کی لذتوں میں غرق ہیں, انہیں کیا معلوم اس مسئلے کے حل کرنے میں کیا لذت پوشیدہ ہے. یہ علم کی لذت, یہ علم کی لذت. کاش اگر آج کی تقریر میں آپ یہ علم کی لذت ہی پیدا کرنے کی کوشش کر لیں تو انشاءاللہ میری محنت قبول بارگاہ الہی ہو جائے گی انشاءاللہ. عمر کی کسی بھی منزل میں ہوں, عمر کی کسی بھی منزل میں ہوں, کچھ نہ کچھ علم حاصل کرنے کی کوشش روزانہ کرتے رہنا چاہیے. بس اب جو بات میں عرض کر رہا تھا اس کی طرف واپس آ جاؤں کہ علم ہے مگر ان آنکھوں سے نظر نہیں آتا. ان آنکھوں سے کیا نظر آتا ہے؟ سفید کاغذ پر کچھ کالے کالے نشان دکھائی دیتے ہیں. اچھا ایک بہت پڑھا لکھا آدمی ہو, بہت پڑھا لکھا آدمی جس نے لنگوسٹکس میں بھی پی ایچ ڈی کی ہو, بلکہ ڈی لیٹ کر چکا ہو, بلکہ دسیوں کو کرا چکا ہو, اس کی آنکھ اور ایک وہ شخص جو کھیت میں مزدوری کر رہا ہے اور بالکل بے سواد سمجھا جاتا ہے اسے, اس کی آنکھ, دونوں آنکھوں سے اگر اس میں روشنی ہے, کوئی کاغذ سامنے رکھ دیجئے جس پہ الف لکھا ہوا ہو تو دونوں کو کیا نظر آئے گا؟ الف سے زیادہ کچھ نظر آئے گا یا الف سے کم کچھ نظر آئے گا؟ دونوں کو نظر آئے گا الف ہی. یہ جو پڑھا لکھا ہے یہ کہے گا الف, جو پڑھا لکھا نہیں ہے اسے کہیں یہ کیا بنا ہوا ہے. اگر وہ الف کا نام نہیں جانتا تو کہے گا یہ کھڑا نشان ہے, کچھ کہہ سکتا ہے, جو اس کی عقل میں آئے گا وہ کہہ دے گا. نظر اس آنکھ سے وہی آئے گا جو ایک کالا نشان بنا ہوا ہے. اس کے معنی ہے کہ ان آنکھوں سے بہرحال مادی اور محسوس چیزیں نظر آ سکتی ہیں. یہ حروف کے پس منظر میں, الفاظ کے پیچھے جو نور معنی ہے وہ ان آنکھوں سے نظر نہیں آتا, وہ عقل انسانی درک کرتی ہے. علم نظر نہیں آتا, ان آنکھوں سے نظر نہیں آ سکتا. اب ضد کیے بیٹھے ہوئے ہم خدا کو ان آنکھوں سے دیکھیں گے اور نظر نہیں آئے گا تو نہیں مانیں گے. واقعی ایسے لوگ سائنٹسٹ کہلانے کے مستحق ہیں. یہی کہا جا سکتا ہے کہ دنیا میں, مشہور بات ہے, کوئی میں پہلی بار نہیں عرض کر رہا ہوں, کہا جاتا ہے نا کہ دنیا میں بڑی بڑی حماقتیں بھی بڑے بڑے ذہین افراد ہی کرتے ہیں. تو بھائی ذہین ہیں اپنی جگہ, بہت کچھ ایجادات کر لی, بڑی بڑی تھیوریاں پیش کی دنیا کے سامنے, بڑے بڑے پرابلم سالو کر لیے, یہاں اٹک کے رہ گئے. خدا جب تک دکھائی نہیں دے گا نہیں مانیں گے. اے سبحان اللہ, जो चीज नजर नहीं आ रही है, आ नहीं सकती इन आंखों से, उस पर ये जिद। तो अब आप पीएचडी डिग्री मुझे दिखाते रहिए, मैं कहूंगा आपके अंदर नॉलेज है, हाँ सबूत, ये डिग्री, डिग्री में तो नॉलेज नहीं नजर आ रही है, नॉलेज दिखाइए। अरे साहब मैंने 14 साल मेहनत की है, ये डिग्री है भाई, ये कागज है, ये डिग्री है, नहीं इस पे कुछ लिखा है, आपका नाम लिखा है, इस पे क्या लिखा है, इस पे लिखा है डॉक्टर ऑफ फिलोसफी, इसमें नॉलेज कहाँ है? हमें तो नॉलेज दिखाइए ना आप। तो वो कहेंगे कि भाई ये शख्स ऐसा है जिसे हम समझा नहीं सकते, मगर आप कहेंगे कि हम समझा नहीं सकते, हम कभी नहीं कहेंगे समझा नहीं सकते, हम हमेशा कोशिश करते रहेंगे, यही हमारा जिहाद है। एक सलावात पढ़ दें मोहम्मद। गुफ्तगू शुरू यहाँ से हुई थी और बहरहाल तकरीबन तसलसल बरकरार है कि बहुत से अफराद ऐसे हैं कि जो हक का तसव्वुर ही नहीं रखते, हकीकत का तसव्वुर ही नहीं रखते, इल्म की शनाख्त नहीं रखते कि इल्म दरअसल है क्या, कौन सा जौहर है जिसे इल्म कहते हैं। और ये याद रखिए कि जब हम जौहर कहते हैं तो हमेशा वो उस फलसफियाना कैटेगरी के एतबार से नहीं कहते, सब्सटेंस के मानी में, कभी लफ्ज़ जौहर सब्सटेंस के मानी में इस्तेमाल करते हैं और कभी दूसरे मानी में। और एक बात कह के आगे बढ़ूँ, अगर मौका मिला तो अगली तकारीर में कुछ वजाहत कर दूंगा, चूँकि बात इतनी देर इल्म की होती रही कि ये जो इल्म है इसके मरातिब हैं, इल्म के दरजात हैं, हकीकत एक है, दरजात बहुत ज़्यादा हैं, जिस तरह ये नूर या रोशनी के दरजात, जिस तरह वजूद के मरातिब हैं, जिस तरह वजूद के मरातिब हैं, इसी तरह इल्म के मरातिब हैं। तवज्जो रखिएगा, ये जमीन वजूद रखती है या नहीं? वजूद रखती है, क्या रखती है? वजूद रखती है। दरख्त वजूद रखते हैं या नहीं? वजूद रखते हैं, कुछ और तो नहीं, वजूद रखते हैं। हैवान वजूद रखते हैं या नहीं? वजूद रखते हैं। जनाब वाला हजरत इंसान रहमतुल्लाह ताला अलैह, ये वजूद रखते हैं या नहीं? वजूद रखते हैं। तो जमीन भी वजूद रखती है, हैवान भी वजूद रखते हैं, वही वाव जीम वाव दाल, वही वजूद, दूसरा नहीं कोई। जमीन भी वजूद रखती है, इंसान भी वजूद रखता है, हैवान भी वजूद रखता है, दरख्त भी वजूद रखता है, सूरज भी वजूद रखता है, चांद भी वजूद रखता है, मरीख भी वजूद रखता है, हवा भी वजूद रखती है, पानी भी वजूद रखता है, ये है क्या वजूद? पानी वजूद रखता है, हवा वजूद रखती है, और जबकि हवा भी नजर नहीं आती जब तक कि इसमें रंग मिलाया ना जाए, हैं? हवा भी नहीं दिखाई देती जब तक के उसमें रंगामेजी ना हो। तो हवा वजूद रखती है, पानी वजूद रखता है, खाक वजूद रखती है, दरख्त वजूद रखते हैं, ये सब वजूद रखते हैं। तो एक चीज सब में मुश्तरक है, क्या? वजूद। इसके मानी है कि वजूद के मरातिब हैं, वजूद के दरजात हैं, जिस तरह वजूद के मरातिब और दरजात हैं और इसके मरातिब और दरजात को कोई गिनकर मुनहसर नहीं कर सकता किसी आदत में, इसी तरह इल्म के दरजात हैं, इसी तरह इल्म के दरजात हैं। इल्म का एक मरतबा और एक दरजा वो है जो अरिस्टोटल की 10 कैटेगरीज ऑफ बीइंग में सिर्फ रिलेशन के तहत आता है, मकूल है इजाफा। علم کا ایک رتبہ وہ ہے جو کوالٹی کے ضمن میں آتا ہے، علم کا ایک رتبہ وہ ہے جو ایکشن کے ضمن میں آتا ہے، علم کا ایک رتبہ وہ ہے جو پیشن یا افیکشن کے ضمن میں آتا ہے، علم کا ایک رتبہ وہ ہے جو سبسٹنس کے ضمن میں آتا ہے۔ سبسٹنس کی اپنی جگہ پانچ قسمیں ہیں، نفس بھی سبسٹنس ہے، عقل بھی سبسٹنس ہے، صورت بھی سبسٹنس ہے، مادہ بھی سبسٹنس ہے، جسم بھی سبسٹنس ہے، ہیولہ بھی سبسٹنس ہے۔ اب تیزی سے یہ میں نے ٹرمینالوجیز استعمال کر دی، آپ نوٹ کر لیجئے گا، بعد میں غور کرتے رہیے گا، سمجھ میں نہ آئے تو میں گفتگو کے لیے ہمیشہ تیار رہتا ہوں، لیکن یہ الفاظ یاد رکھیے گا، اس کے بغیر بات آگے بڑھ نہیں سکتی۔ علم کے مراتب ہیں، ایک مرتبہ علم کا وہ ہے جو سبسٹنس کے ضمن میں آتا ہے، ایک رتبہ علم کا وہ ہے جو ایکسیڈنٹ کے ضمن میں آتا ہے، لیکن کون سا ایکسیڈنٹ؟ ریلیشن۔ اور رتبہ علم کا کون سا ہے؟ وہ کس ضمن میں آتا ہے، وہ کس کالم میں آپ اسے لکھیں گے؟ ایکسیڈنٹ لیکن کوالٹی، ایکسیڈنٹ لیکن ایکشن، ایکسیڈنٹ لیکن پیشن یا افیکشن۔ ابھی مسئلہ حل ہوگا کہ یہ چیزیں میں عرض کیوں کر رہا ہوں، یہ سب علم کے مراتب ہیں، یہ سب نالج کے مراتب ہیں۔ جہاں جس مرتبے کا علم ہوگا وہاں ویسے ہی اس کے آثار ظاہر ہوں گے۔ توجہ رکھیے، اتنی زحمت کیوں دی میں نے آپ کو؟ کبھی کوئی ایک فضیلت بیان کرنے کے لیے، ایک فضیلت کی طرف اشارہ کرنے کے لیے یہ محنت کرنی پڑتی ہے، تاکہ آپ روایت سن کے چلے نہ جائیں اور یہ سوچیں کہ یہ کیسے ممکن ہے، یہ تو معجزے بیان کرتے رہتے ہیں، یہ تو معجزے، مذہبی لوگ معجزے بیان کرتے رہتے ہیں اور ہماری عقلوں کو کچھ سمجھتے ہی نہیں، ہمیں بے عقل سمجھتے ہیں؟ نہیں، ہم آپ کو بے عقل نہیں سمجھتے ہیں، لیکن یہ دہائی دیتے ہیں، اگر عقل رکھتے ہیں تو علم کی تعریف کیجئے۔ اگر آپ کو اتنا ہی اپنی عقل پہ ناز ہے تو علم کی تعریف کر کے دکھائیے، ورنہ پھر کم سے کم اس فقیر سے کچھ لے کر جائیے، وہ اور فقیر ہوں گے جو مانگتے پھرتے ہیں، درے درے اہل بیت کے فقیر ہمیشہ لٹاتے پھرتے ہیں۔ اب توجہ رکھیے گا، میں نے تیزی سے یہ علم کے مراتب ذکر کیے، ایک علم کیا ہے؟ مقولہ کیف یعنی کوالٹی، ایک علم کیا ہے؟ مقولہ اضافت یعنی ریلیشن، ایک علم کیا ہے؟ مقولہ فعل ایکشن، ایک علم کیا ہے؟ مقولہ انفعال یعنی پیشن یا افیکشن، ایک علم کیا ہے؟ مقولہ جوہر یعنی سبسٹنس۔ اچھا، بعض کی تفسیر صرف عرض کر دوں تیزی سے، یہ علم جو مقولہ فعل ہے اور وہ علم جو مقولہ انفعال ہے، دیکھیے سب سے پہلے تو عموماً علم کی جب تعریف کی جاتی ہے تو یہ ذہن میں رکھیں کہ علم کو سب سے پہلے دو حصوں میں تقسیم کریں، یعنی دو مرتبے علم کے واضح رہیں، ایک ہے علم حضوری، ایک ہے علم حصولی۔ علم حضوری کیا ہے؟ علم حضوری یہ ہے کہ جیسے کوئی شے خود آپ کے پیش نظر ہو، شے کی تصویر نہیں، شے آپ کے سامنے ہو، پکچر نہیں، اصل آپ کے سامنے، واضح ہے؟ جیسے سب سے قریب ترین مثال اس کی، خود آپ کا علم آپ کی ذات کے بارے میں، آپ کو اپنے ہونے کا علم ہے۔ اچھا ٹھہر کے ایک فقرہ اور عرض کر دوں، آئندہ مجلسوں میں کام آئے گا، دو ہی تین مجلسیں تو رہ گئی ہیں۔ بہت مرتبہ میں نے ایک ترکیب بہت مرتبہ استعمال کی ہے ممبر سے کہ جہل کی دو قسمیں ہیں، پھر میں نے کہا جہل کی تین قسمیں ہیں، ایک جہل کی قسم ہے جہل بسیط سمپل اگنورنس، ایک ہے جہل مرکب کمپاؤنڈ اگنورنس، फिर मैंने इससे भी बढ़कर एक मंजिल की तरफ इशारा किया था कि कुछ लोग होते हैं जिन्हें कहना चाहिए, मैंने देहाती लफ्ज इस्तेमाल किया था, जड़ीला जाहिल, कि किसी भी एतबार से उनकी जहालत कटती ही नहीं। खैर, जिस तरह से ये दो इस्तिलाहें इल्म अखलाक की किताबों में हैं, एक है सिंपल इग्नोरेंस, एक है कंपाउंड इग्नोरेंस। सिंपल इग्नोरेंस क्या है, जहल बसीत क्या है, कि इंसान जाहिल है बस, इसके आगे उसे कोई कॉम्प्लेक्स नहीं है, वो ये जानता है कि मैं जाहिल हूँ। ये बहुत अच्छी सूरत हाल है, हकीकत में अच्छी सूरत हाल। एक वो है जो ये भी नहीं जानता कि मैं नहीं जानता। ये बात मैं बहुत बार बहुत जगह अर्ज कर चुका हूँ और करना पड़ता है और करता रहूँगा, इसलिए कि सब मसाइल हैं, इससे ज़िंदगी के मसाइल जुड़े हुए हैं ना। इसी से शख्सियत उलझती है, इसी से रिश्ते उलझते हैं, इसी से मुआमलात बिगड़ते हैं, इसी से दुनिया भी बिगड़ती है, आखिरत भी बिगड़ती है। इसलिए बार बार इसकी तरफ इशारा करना पड़ता है कि खुदा न खास्ता हम में ये मरज़, ये बीमारी पैदा हो जाए कि हम न जानते हुए समझने लगें कि जानते हैं। जिस तरह जहल के ये दो मर्तबे हैं, एक है सिंपल और एक है कंपाउंड, एक है जहल बसीत, एक है जहल मुरक्कब, उसी तरह इल्म में सबसे पहले तो ये समझिए, एक है इल्म बसीत, एक है इल्म मुरक्कब। इल्म बसीत और इल्म मुरक्कब में क्या फ़र्क है? इल्म बसीत यानी इल्म है और बस, इल्म मुरक्कब ये है कि ये इल्म भी है कि इल्म है। वाज़े है? तवज्जो रखिएगा, तवज्जो रखिएगा किस मंजिल तक गुफ्तगू आ गई। ये सब बिल्कुल प्योर फिलोसफिकल इश्यूज हैं, लेकिन यहां आपको किस लिए अर्ज कर रहा हूं, चूंकि इल्म वजूद के साथ साथ हमेशा है, जहां वजूद है वहां इल्म है, जहां एग्जिस्टेंस है वहां इल्म है। मगर तो जमीन के पास भी इल्म है, हवा में भी इल्म है, पानी में भी इल्म है, पत्थर में भी इल्म है, दरख्त में भी इल्म है, हर शय में इल्म है, मगर ये सब इल्म कौन सा है? इल्म बसीत। अगर इल्म न हो तो परवरदिगार आलम ने कुरान मजीद में कैसे फरमाया है, वा इम्मिन शयइन इल्ला युसब्बिहु बिहम्दे, कोई शय ऐसी नहीं है कायनात में जो अल्लाह की तस्बीह न करती हो। जर्रा जर्रा तस्बीह इलाही करता है, तो तस्बीह तो फर्ज इल्म है ना, तस्बीह तो फर्ज इल्म है। जब इल्म होगा तब हम किसी चीज की तारीफ और सना करेंगे। कायनात में कोई शय ऐसी नहीं है जो वजूद रखती हो और इल्म ना रखती हो, लेकिन वो सब इल्म क्या है? इल्म बसीत। बाज वजूद की सतहें ऐसी हैं जहां इल्म मुरक्कब है, जो हजरत इंसान उस मर्तबे पर फायज हो जाता है। इंसान को ये मालूम होता है कि मुझे मालूम है, ये बड़ा शरफ है, ये इल्म होना कि मुझे इल्म है। अच्छा, ये पहली मंजिल। अब आप खुद अपना इदराक रखते हैं, यानी यहां कौन शख्स है जो ये नहीं जानता कि वो है? आप में से हर शख्स जानता है कि वो है। ये और बात है कि कभी कभी जिक्र महबूब में इतनी महवियत हो जाती है कि इंसान ये भूल जाता है कि मैं भी हूं। बस इसी मंजिल को मंजिल कमाल कहते हैं। ये मंजिल यानी याद हक में, जिक्र हक में, जिक्र महबूब में खुद को भूल जाना कमाल है, शरफ है। ये इंसान के लिए आर नहीं है, ये शरफ है। लेकिन बुनियादी तौर पर सबको मालूम है कि वो है। ये इल्म हुजूरी है, किसी किताब में पढ़ के आपने रियलाइज किया कि आप हैं, किसी उस्ताद ने बताया कि आप हैं, किसी जिन ने बताया कि आप हैं, किसी फरिश्ते ने बताया कि आप हैं, आप हैं या आपको मालूम है बिला फसल, बिला वासता, बिला वसीला। यह है इल्म हुजूरी। इल्म हुसूली क्या है? हम लंदन में बैठे हैं, हमने सुना कि न्यूयॉर्क भी कोई शहर है। अब न्यूयॉर्क के बारे में सुना, एक शहर का तसव्वुर ज़हन में आया, उस तसव्वुर या उस तस्वीर, उस पिक्चर के ज़रिए से हमें न्यूयॉर्क का इल्म हुआ। तो न्यूयॉर्क का इल्म हमें किस हवाले से, कौन सा इल्म हुआ? इल्म हुजूरी या हुसूली? हुसूली। ये इल्म हुआ इल्म हुसूली। तो इल्म हुसूली वो है जो तस्वीर के ज़रिए से हासिल हो, वो तस्वीरें जो मुख्तलिफ अशिया की जहन में आती हैं। इल्म हुजूरी वो है जो तस्वीर दरमियान में ना हो, शय से राबता हो। तवज्जो है? वक्त खत्म हो चुका मगर बहस तो अब शुरू हो रही है। ये सब तो तमहीद थी। हकीकत तक पहुंचने के लिए वो कौन सा तरीका इख्तियार किया जाए? तवज्जो रखिएगा, तवज्जो रखिएगा। क्या अर्ज कर रहा हूं? अभी तक मैंने अर्ज किया न्यूयॉर्क की का इल्म हासिल करना है तो तस्वीर के जरिए से हासिल हो जाएगा। अपनी जात का इल्म हासिल करना हो तो बगैर तस्वीर के बराह रास्त हो जाएगा। हकीकत तो वो शय है जिसकी तस्वीर नहीं बन सकती। जिसकी तस्वीर बन ही नहीं सकती उसका इल्म तस्वीरी इल्म के जरिए से हासिल भी नहीं हो पाएगा। तो फिर वो कौन सा वसीला इख्तियार किया जाए कि इंसान हक से वाबस्ता भी हो जाए, हकीकत का इदराक भी हो जाए, हकीकत का इल्म भी हासिल हो जाए, हकीकत पर यकीन भी पैदा हो जाए और उसमें किसी शक और शुभे की गुंजाइश ना हो। ये कहां कहां से गुफ्तगू गुजर रही है? अब बताइए ये गुफ्तगू जरूरी है कि नहीं? अल्लाह की तस्वीर बन सकती है? नहीं बन सकती। मुतालिबा हमसे आपसे क्या है? यकीन पैदा करो। तसव्वुर तो पैदा नहीं हो सकता, यकीन कहां से पैदा होगा? तसव्वुर तो हम उसी चीज का कर सकते हैं जिसकी तस्वीर बन सकती हो। तसव्वुर तो उसी चीज का कर सकते हैं जिसकी तस्वीर बन सकती हो। कैसी मुश्किल मंजिल आ गई। तो फिर मुसलमान रहें या बस मुश्किल काम है छोड़ो जाने दो? हैं? ये तो नहीं कर सकते। आप बहुत गौर से देख रहे हैं, इसका मतलब मुझसे कुछ सौ हो गया। नहीं नहीं, छोड़ो जाने दो नहीं, मुसलमान तो रहना है, मोमिन रहना है, अहले तौहीद रहना है, अहले तहकीक रहना है, अहले तौहीद, अहले तहकीक। खुदा की तस्वीर बन ही नहीं सकती, हक की तस्वीर बन ही नहीं सकती, हकीकत की तस्वीर बन ही नहीं सकती। मगर हकीकत पर ईमान लाना है, यकीन पैदा करना है, सिर्फ मामूली तसव्वुर नहीं। इसके मानी ये है कि कोई ना कोई ऐसा जरिया पैदा करना होगा। जो हमें हक के सामने इस तरह पेश कर दे, हक को हमारे सामने इस तरह पेश कर दे कि तस्वीर नजर ना आए, हक नजर आए। अब देखिए कहां से गुफ्तगू शुरू हुई थी और कहां अब पहुंची। आगाज और ये मकाम तकरीबन मुत्तहिद है। पहले मैंने क्या अर्ज किया था कि बहुत से लोग इंतजार कर रहे हैं रोज़े आखिरत चेहरा नजर आएगा। मैंने कहा हजरत हक का चेहरा कभी इस आंखों से नजर नहीं आ सकता, हैं? कभी नजर नहीं आ सकता। तो फिर क्या नजर आएगा? किसी न किसी चेहरे को अल्लाह अपना चेहरा करार देगा, वो चेहरा नजर आएगा।
अल्लाहुम्मा सल्लल्लाहु अलैहि वसल्लम।
باقی ذہانتوں کو اسی طرح پروان چڑھائے. غور فرمایا, وہ جو چہرہ نہیں رکھتا وہ کسی نہ کسی کو اپنا وجہ بنائے گا جسے ہم وجہ اللہ کہیں گے. اور یہ منزل کہ جہاں حق کی تصویر نہیں بن سکتی مگر کوئی وسیلہ ایسا ہونا چاہیے جو حق ہمیں دکھا دے اور ہم یہ سمجھیں کہ حق دیکھ رہے ہیں تصویر نہیں. بھائی اب اتنی ساری گفتگو اگر ذہن میں سمٹ آئے تب یہ سمجھئے گا کہ آخر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خصوصیت سے کے ساتھ امیر المومنین علی ابن ابی طالب کے لیے کیوں فرمایا, النظر الی وجہ علی عبادہ. چہرے کی طرف دیکھنا عبادت ہے, علی کے چہرے کی طرف دیکھنا عبادت ہے. ہمارے ہاں تو عبادت کا بہت وسیع مفہوم ہے لیکن جن لوگوں کے ہاں عبادت کا بہت محدود مفہوم ہے ان کے لیے یہ حدیث چیلنج ہے. ہم تو مدینے جاتے ہیں اور حضور پاک کے روزے کی چوکھٹ کو بوسا دیتے ہیں, ہم تو اس جالی کو بوسا دیتے ہیں اور دینے کی کوشش کرتے ہیں, ہم تو نجف جاتے ہیں اور مولا کائنات کے روزے کی چوکھٹ پر سجدہ شکر کرتے ہیں, سجدہ شکر کرتے ہیں, بوسا دیتے ہیں. ہمارے لیے تو بہت مسائل واضح ہیں لیکن جن لوگوں کے لیے بہت محدود ہے عبادت کا مفہوم اور ذرا ذرا سے میں شرک کا شبہ ہو جاتا ہے, وہاں بھی یہ حدیث اس حدیث کا انکار نہیں کر سکتے کہ رسول اللہ نے فرمایا النظر الی وجہ علی عبادہ, علی کے چہرے کی طرف دیکھنا عبادت ہے. اب آخرت میں جس کا جو ہو ہمارے لیے کوئی مسئلہ نہیں آئے. کسی کو روح مبارک حق نظر آئے یا نظر نہ آئے ہمیں تو معلوم ہے کسے دیکھنا ہے. ہمیں خدا کے مجرد ہونے میں بھی کبھی شبہ نہیں ہوا اور علی کے وجہ اللہ ہونے میں بھی کبھی شبہ نہیں ہوا. صلوات پڑھ دے محمد والے. اب ذرا سی اور تھوڑی سی بوجھل بات اور کر لیں, مشکل بھی ہے بوجھل بھی ہے. علم کے میں نے دو مرتبہ ذکر کیا کہ ایک علم بسیط ہے ایک علم مرکب, ایک علم حضوری ہے ایک علم حصولی. اللہ کا علم علم حصولی سے حاصل ہو ہی نہیں سکتا, اللہ کا علم حاصل کرنے کے لیے لازمی ہے کہ علم حضوری ہو. ابھی بحث مکمل تھوڑی ہوئی ہے, ابھی صرف کوشچن میں نے سنایا ہے, اب زندگی رہی تو کبھی پورا کر سکوں گا تو کروں گا. علم حصولی پر ایمان کی بنیاد نہیں رکھی جا سکتی اس لیے کہ وہاں بہت شکوک و شبہات ہیں. جتنا تھیوری آف نالج میں الجھے ہوئے تمام سائنسداں اور فلاسفرز وہ علم حصولی کی وجہ سے, کہ جو تصویر شے ہے وہ تصویر مطابق شے ہے کہ نہیں. ہم کوئی تصویر دیکھ کے سمجھ لیں کہ یہ نیو یارک ہے, کیا یہ معلوم ہے کہ واقعی یہ تصویر جو ہے پورے نیو یارک کی ہے؟ نیو یارک کے تمام ڈائمنشنز اس میں ہیں. اس تصویر میں صرف نیو یارک کی عمارتیں ہیں یا وہاں کی چلتی پھرتی زندگی بھی ہے؟ غور فرمانے ہیں. تو تصویر پر جس علم کی بنیاد ہو یعنی علم حصولی, تمام شکوک اور شبہات اور اشتباہات اور ابہامات اور اعتراضات کا محور وہی علم حصولی ہے. اور اسی لیے تھیوری آف نالج پر کبھی کبھی اتفاق نہیں ہو پاتا. چلی جا رہی ہے بحث, چلی جا رہی ہے بحث, چلی جا رہی ہے بحث. اسی لیے لوگ سفسطی ہو جاتے ہیں, ہر چند کہیں کہ ہے نہیں ہے, پتہ نہیں دنیا ہے کہ نہیں, پتہ نہیں زمین ہے کہ نہیں, پتہ نہیں وجود ہے کہ نہیں. یہ پتہ نہیں والی بات جو ہے یہ کیوں ہے, وہ علم حصولی کی بنیاد پر. کیونکہ قدم قدم پہ دھوکہ کھاتا ہے انسان. ہم نے کسی سے ملاقات کی, پہلی ملاقات میں بہت اچھی تصویر دل میں بنا لی, تھوڑے دنوں کے بعد تجربہ ہوا تو معلوم ہوا لا حول ولا قوۃ الا اللہ. اب یہ جو مسلسل ایک کے بعد ایک, ایک کے بعد ایک, ایک کے بعد ایک تجربہ ہوتا ہے اور آئینے ٹوٹتے ہیں اور تصویریں بکھرتی ہیں اور دل شکنی ہوتی ہے اور خاطر شکنی ہوتی ہے اور صدمے پہ صدمہ ہوتا ہے, آخر میں آدمی کہتا ہے ہر چند کہے کہ ہے نہیں ہے, کچھ نہیں ہے حقیقت, کوئی نہیں ہے باوفا, کوئی نہیں ہے انسان, کچھ نہیں ہے وجود, کچھ نہیں ہے ہستی. تو یہ سب جو بڑے بڑے ہمارے صوفیہ یا فلاسفہ یا ادبا شعرا انٹلیکچولس ان منزلوں پہ پہنچتے ہیں, اس کے بہت سے اسباب ہیں. جتنے شکوک شبہات اعتراضات ابہامات جتنے مغالطے ہیں وہ کہاں ہیں, علم حصولی میں. حق کا علم علم حصولی نہیں حاصل کرنا ہے, علم حضوری حاصل کرنا ہے. بس یہاں پر ٹھہریے. دوسری ایک تقسیم جلدی سے بس ایک بات عرض کر کے اور پھر میں اعلی مجلس کی طرف. علم کی جو اور تقسیمات ہیں ان میں ایک تقسیم یہ بھی ہے کہ ایک علم ہے فعلی ایک انفعالی, ایکشن. ایک علم کا مرتبہ وہ ہے جو اس کیٹیگری میں آتا ہے جسے ایکشن کہتے ہیں, اور ایک وہ ہے جسے پیشن یا افیکشن کہتے ہیں, انفعالی. دونوں میں فرق کیا ہے؟ تیزی سے, اب بحث نہیں کروں گا, بہت سی مثالیں نہیں دوں گا. علم فعلی وہ ہے جہاں علم معلوم کو وجود عطا کرتا ہے. بس توجہ رکھیے گا, یہ جملے یاد رکھیے گا. علم معلوم کو وجود عطا کرتا ہے. اور علم انفعالی وہ ہے کہ جہاں معلوم علم کو وجود عطا کرتا ہے. نیو یارک ایک شہر ہے, چونکہ وہ ہے اس لیے اس کا علم مجھے حاصل ہوا. تو جب حاصل ہوا تو یہ ایک چیز انفعالی ہے, یہ پیشن ہے, افیکشن ہے, ایک چیز حاصل ہوئی. ٹھیک ہے, یہ ہے علم انفعال, یعنی شے پہلے سے موجود ہے, اس شے کے بارے میں علم حاصل ہوا. یہ حال موجود تھا یہاں پر, میں نے یہ حال نہیں دیکھا تھا, یہ حال دیکھا تو اس حال کے وجود کا مجھے علم ہوا. یہ ہے افیکشن یا پیشن, انفعال. علم فعلی کیا ہے؟ اب یہ مثال ہے, یہ مثال ہے تقریبی, تقریبی مثال. یہ جتنے شاعر ادیب آرٹسٹ ہیں, ایک کوئی بہت اچھا پینٹر بہت اچھی پینٹنگ تخلیق کرتا ہے, یہ جو بعد میں تخلیق ہوئی جس کی سب داد دیتے ہیں کیا اچھی پینٹنگ ہے, یہ کسی پینٹنگ کو دیکھ کر اس نے بنائی ہے یا اس کے اندر کوئی علم تھا جس کی بنیاد پر یہ تخلیق ہوئی ہے؟ ذہن میں دل میں کچھ تھا جو کوئی نہیں جانتا تھا, یہ تھا گویا کہ علم فعلی. اس علم فعلی میں چونکہ علم تھا تو خارج میں ایک وجود پیدا کر سکا, علم کے ہونے نے وجود کو پیدا کیا, ایک شے کو وجود بخشا, ایک معلوم کو وجود بخشا. یہاں پر اگر ٹھہریے, اگر آپ کو اتنی بات سمجھ میں آ گئی کہ اگر علم ہے تو علم کا ایک رتبہ وہ ہے علم فعلی, کہ علم پہلے ہوتا ہے اور علم کی بنیاد پر معلوم وجود میں آتا ہے. بس اب یہ نفس کی قوتوں کی بات ہے, کون نفس کتنا قوی ہے, کون وجود کتنا قوی ہے, کون علم کے کس مرتبے پر فائز ہے,
कभी कोई सिर्फ पेंटिंग वजूद में ला सकता है, कभी कोई सिर्फ शेर वजूद में ला सकता है, कभी कोई सिर्फ नक्काशी वजूद में ला सकता है, और कभी ऐसा भी है कि जवान बेटा सामने है, मौसम अंगूर का नहीं है, मगर बेटे ने कहा बाबा अंगूर की ख्वाहिश है। चूंकि इल्म फेली मौजूद है, इसलिए दीवार की तरफ देखा और अंगूर वजूद में आ गया। इल्म है इल्म फेली है। तो मस्जिद में तशरीफ फरमाए कौन? हुसैन, अबू अब्दुल्लाह हुसैन। सरकारे अबू अब्दुल्लाह हुसैन मस्जिद में तशरीफ फरमाए, सामने बेटा आया, जवान बेटा, बाबा इस वक्त मेरा दिल चाह रहा है अंगूर, मौसम अंगूर का नहीं है। लोगों ने लिखा है, रावियों ने, कि आपने मस्जिद के एक गोशे की तरफ एक दीवार पे या एक सुतून पे हाथ मारा और वहां से एक खोशा अंगूर का बरामद हुआ। आपने अंगूर बेटे को पेश किया, ये कौन बेटा है? बस आप समझ गए, ये वही बेटा है जो हुसैन को बहुत पसंद था। ये वो बेटा है जो हुसैन को बहुत अजीज था। ये वो बेटा है जो शबीह रसूल था। बस अब किसी बयान की जरूरत नहीं है। आका हुसैन को ये बेटा कितना अजीज था। बस मौके मौके की बात होती है। मसलहत रब, मशीयत, वो मदीना है, वो मस्जिद मदीना है जहाँ बेटे को अंगूर की ख्वाहिश हुई और आका ने अंगूर बेफसल का, बेमौसम का अंगूर अपने एजाज से, अपने इल्म फ़ेली के एमाल से बेइज़्ने रब अंगूर पेश कर दिया। और वो करबला है जहाँ बेटा मैदान जंग में जिहाद करते हुए वापस आता है और कहता है बाबा प्यास मुझे हलाक किया चाहती है। और उस वक्त मशीयत के तकाजे नहीं आए तो आका हुसैन ने पानी नहीं पेश किया, हालांकि पेश कर सकते हैं बएजाज। यहाँ मकाम मुअज्जिज नुमाई का नहीं है, यहाँ मुअज्जिज़ा दिखाने का मौका नहीं है, इसलिए आपने मुअज्जिज़ा नहीं दिखाया। अजीब जुमला कहा, बेटा अपनी ज़बान ज़रा मेरे मुंह में डाल। हज़रत अली अकबर ने अपनी ज़बान बाबा के मुंह में डाली और फौरन कह ली, बाबा आपकी ज़बान तो मुझसे भी ज़्यादा खुश्क है, मेरी ज़बान से भी ज़्यादा खुश्क है, आपकी ज़बान ने मुबारक में तो मेरी ज़बान से ज़्यादा कांटे पड़े हुए हैं। अजरकुम अल्लाह, खुदा आपकी आँखों को गम हुसैन में कभी खुश्क ना रखे, हमेशा अश्कबार रहें, हमेशा अश्कबार रहें। ये गम बहुत अजीम गम है, ये गम बहुत अजीम गम है। हाँ, ये तो मैंने इशारा कर दिया, लेकिन ये दो तीन फ़िक्रे वो हैं जो हमेशा पढ़ता हूँ और हमेशा जब तक ज़िंदगी ये पढ़ता रहूँगा, इसलिए कि इसमें बड़ी अजमत है। हर शहीद को मैदान करबला में भेजने के लिए एक ख़ास अंदाज था आका का, लेकिन जब अपने बेटे अली अकबर को भेजा है तो जो अंदाज था वो बड़ा अजीब व गरीब अंदाज था, बड़ा अजीब व गरीब अंदाज था। लोग समझते हैं कि हम मुबालगे करते हैं। भाई मुबालगे लोगों के सामने किए जाते हैं। आका हुसैन ने जब हज़रत अली अकबर को रुख्सत किया है तो न दुश्मनों को मुखातब किया, न दोस्तों को, न अहले बैत को, खुदा को मुखातब किया है। खुदा को मुखातब फरमाया, अल्लाहुम्मा अशहद अला हाउलाइल कौम فقد برز إليهم غلام أشبه الناس خلقا وخلقا ومنطقا برسولك. اے پروردگار گواہ رہنا، ساری دنیا سے خدا گواہی طلب کرے گا، حسین خدا سے گواہی طلب کر رہے ہیں. کیا منزلت ہے آقا حسین، کیا مقام ہے، کیا عظمت ہے. پروردگار گواہ رہنا اس قوم پر. اب وہ جوان جا رہا ہے ان کی طرف، جو شکل و صورت میں، رفتار و گفتار میں، اخلاق و سیرت میں تیرے رسول کی شبیہ ہے، تیرے رسول کی شبیہ ہے. اور صرف یہی نہیں فرمایا، ساتھ میں یہ بھی فرمایا، پروردگار تو جانتا ہے کہ جب بھی ہم تیرے رسول کی زیارت کرنا چاہتے تھے تو ہم اس جوان کے چہرے کو دیکھ لیا کرتے تھے. کیا شقاوت تھی، سب جانتے تھے یہ شبیہ رسول ہے، اس کے باوجود کس طرح ایک شبیہ رسول پر تروانے اٹھا رہے تھے، کس طرح ایک شبیہ رسول کے سینے کو نیزے کا نشانہ بنایا. اور میں دست ادب جوڑ کے عرض کر رہا ہوں، وقت تمام ہو چکا ہے. مصائب کے بعض فقرے، بعض واقعے ایسے ہیں جو ہیں مگر آپ تک ابھی تک بیان نہیں کیے گئے. حد ادب مانے ہوتا ہے، ایک سخت ہوتی ہے بیان کرنے کی بھی سننے کی بھی. اگر عشق درمیان میں ہو، اگر محبت ہو، اگر معرفت ہو تو انسان بعض مقامات سن نہیں سکتا یا بیان نہیں کر سکتا. مگر میں عرض کر رہا ہوں، علامہ طاہر سماوی کے حوالے سے اور علامہ دربندی کے حوالے سے دونوں نے لکھا ہے. علامہ طاہر سماوی مورخانہ حزم و احتیاط و تحقیق کے ساتھ لکھتے ہیں، اور علامہ دربندی عارفانہ بصیرت کے ساتھ لکھتے ہیں. دونوں کا اپنا اپنا مرتبہ ہے، دونوں کا اپنا اپنا مرتبہ ہے. دونوں نے اس واقعے کی طرف اشارہ کیا ہے، بس چونکہ میں تفصیل سے مصائب نہیں پڑھ سکوں گا اور نہیں پڑھ سکا، اس لیے چاہتا ہوں کہ آپ گریہ کر لیں. علی اکبر کا تذکرہ ہے. ان دونوں بزرگوں نے لکھا ہے کہ وہ چند شہید جن کے لاشے دشمنوں نے بعد میں خود اپنی تلواروں سے ٹکڑے ٹکڑے کر ڈالے، ان میں سے ایک علی اکبر بھی ہے. کل میں نے جناب عباس کے بارے میں عرض کیا تھا، اور آج یہ جملہ میں حضرت علی اکبر کے بارے میں عرض کر رہا ہوں. اسی لیے جب آپ کربلا جائیں گے تو دیکھیں گے امام حسین کے پائین پا چھوٹی سی قبر ہے، وہ قبر علی اکبر کی ہے، جہاں کھڑے ہو کے آپ سلام کرتے ہیں، اور یہ سلام معصوم نے سکھایا ہے، السلام علیک یا ولی اللہ وابن ولیہ. اور انہی معصوم کی تعلیم کے نتیجے میں میں عرض کر رہا ہوں، رسول اللہ کے بعد جو ائمہ کا سلسلہ ہے، ان ائمہ کے بعد امام زادوں میں جو سب سے با فضیلت امام زادے ہیں وہ ہیں حضرت علی اکبر. ان سے بڑا رتبہ کسی کا نہیں ہے. حضرت عباس کی اپنی فضیلت ہے، لیکن علی اکبر، حضرت علی اکبر، کوئی حضرت امیر المومنین علیہ السلام سے لے کر آخر تک جتنے ائمہ ہیں، ان کی جتنی اولادیں ہیں، سب محترم، سب میں فضیلتیں ہیں، سب میں کرامتیں، مگر علی اکبر کا رتبہ بہت بڑا ہے. امام کے بعد اگر کسی کا رتبہ ہے تو وہ علی اکبر کا رتبہ ہے. اسی لیے معصوم نے، امام نے، حضرت امام صادق نے فرمایا ہے کہ جب جاؤ تو اس طرح سلام کرنا، السلام علیک یا ولی اللہ وابن ولیہ، السلام علیک ایھا الشہید وابن الشہید، السلام علیک ایھا الشہید وابن الشهيد السلام عليك أيها المظلوم وابن المظلوم کس میں سکت ہے جو مصائب کے تمام مناظر کو پیش کر سکے. بس ایک فقرہ عرض کروں. ایک روایت میں نے آج ہی مطالعہ کی ہے اور اس کا خلاصہ عرض کر رہا ہوں. قبل اس کے کہ حضرت امام حسین حضرت علی اکبر کے لاشے کو خیمے میں لاتے, جب حضرت علی اکبر گھوڑے سے زمین پر آنے لگے تو کوئی بہت بلند آواز سے نہیں کہا تھا, بہت آہستہ سے کہا تھا السلام علیک یا ابتا. بابا آپ پر میرا سلام. جہاں آپ گھوڑے سے زمین پر تشریف لائے اور جہاں خیمہ ہے بہت فاصلہ ہے, مگر یہ حسین جیسے باپ ہیں, وہ علی اکبر ہیں. بہت آہستہ سے علی اکبر نے فرمایا تھا بابا آپ پر آخری سلام, مگر حسین نے سن لیا اور سننے کے بعد تیزی سے علی اکبر تک پہنچے. اجازت دیجئے کہ ایک فقرہ اور اس سے پہلے کا ایک منظر ذکر کروں. جب آقا نے علی اکبر کو رخصت کیا تھا تو تمام بیبیاں در خیمہ پہ آ کے کھڑی ہو گئی تھیں اور ہر بیبی کی نظر امام کے چہرے پر تھی کہ بیٹا ہے, جوان بیٹا ہے, وہ بھی کوئی اور نہیں علی اکبر ہے, شبیہ رسول ہے. اگر اس بیٹے پر کوئی سخت وقت آیا تو سب سے پہلے باپ کے چہرے کا رنگ بتا دے گا. اور یہی ہوا کہ جب آقا کے چہرے کا رنگ بدلا تو اسی وقت خیمہ گاہ میں کہرام مچ گیا. مگر عجیب منزلیں ہیں, خواتین سن رہی ہیں, میں ایک خاص منزل کی طرف اشارہ کر رہا ہوں. ایک روایت جو میں نے آج ہی دیکھی اور آج سے پہلے نہیں دیکھی تھی, آج دیکھی ہے, اور وہ یہ کہ آقا نے جب حضرت علی اکبر کی آواز سنی بابا آخری سلام, تیزی سے جناب علی اکبر تک پہنچے, دیکھا ایڑیاں رگڑ رہے ہیں, ہاتھ سینے پر ہے, گھوڑے سے اترے اور اپنی باہوں میں بیٹے کا جسد مبارک لیا. غور کرتے رہے, پھر یا علی کہہ کر ایک مرتبہ برچی کا پھل نکالا, خون کا فوارہ نکلا, اپنا دست مبارک سینے پہ رکھا. اب یہ روایت کہتی ہے سینے پر رکھا, مگر یہ خون کا فوارہ دیکھنے کے بعد حسین سے رہا نہ گیا, حسین علی اکبر پہ باہیں کو باہوں میں لے کر لیٹ گئے. اس کے بعد کیفیت کچھ ایسی تھی, اب باپ اور بیٹے کا رشتہ ہے, حسین پر قیامت گزر رہی ہے. اب محسوس کیا زینب نے بھیا کو دیر ہو رہی ہے, زینب نے وہاں سے پکارا بھیا بھیا, حسین نے بہن کی آواز سنی, اب ہوش میں آئے, کہا کیا میرے رہتے ہوئے زینب خیمے سے باہر آ گئی. یہ زینب نے آواز دے کر حسین کو سہارا دیا, لیکن جب حسین پھر اکبر کا لاشا لے کر آئے خیمے میں داخل ہوئے تو پھر منظر منقلب ہوا, وا محمد وا علی وا حسین. انا للہ وانا الیہ راجعون.